ان الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله اما بعد فان خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الامور محدثاتها وكل محدثه بدعه وكل بدعه ضلاله وكل ضلاله في النار قال النبي صلى الله عليه وسلم كل مولود يولد على الفطره اللہ تعالیٰ نے انسان کے بارے میں جو بات قرآن کریم میں بیان کی ہے اور خود اللہ کے نبی صلی اللہ علیہ وسلم نے اپنی احادیث میں ہدایت اور گمراہی کا یا انسان کی فطرت کا جو قاعدہ بیان کیا ہے وہ یہ ہے کہ انسان اصلاً جس حالت پر پیدا ہوتا ہے وہ حق کے قبول کرنے کے لیے تیار حالت ہوتی ہے، سائیکالوجی میں ایک بحث ہے جس میں عام طور سے لوگ مختلف رائےوں کے قائل ہوئے ہیں کہ انسان کے عمل کو اس کا نیچر گورن کرتا ہے یا نرچر، کہ ایک انسان اچھا یا برا بنتا ہے تو یہ اس کے جینیٹکس میں چیز ہوتی ہے، اس کی فطرت میں ہوتی ہے، پیدائش ہی اچھا ہوتا ہے، پیدائش ہی برا ہوتا ہے، یا انسان تربیت کی وجہ سے اچھا یا برا بنتا ہے۔ کچھ لوگوں کا کہنا ہے کہ انسان کے ڈی این اے میں چیزیں ہوتی ہیں، اس کے جینز میں چیزیں ہوتی ہیں، وہ پیدائشی برا ہوتا ہے، پیدائشی اچھا ہوتا ہے۔ کچھ لوگ کہتے ہیں کہ نہیں، انسان جیسی تربیت اس کو ملتی ہے، جیسی رہبری اس کو ملتی ہے، ویسا وہ بنتا ہے۔ اگر اچھی تربیت ہے تو اچھا بنتا ہے، بری ہے تو برا بنتا ہے۔ اسلام نے دو صورتوں میں اس کا حل دیا ہے۔ ایک تو اسلام میں بتایا گیا کہ جتنے بھی انسان پیدا ہوتے ہیں وہ سب کے سب انسان گناہوں سے پاک اور سچائی کو قبول کرنے، سیدھے راستے پر چلنے، اچھائیوں کو لینے کی صلاحیت کے ساتھ پیدا ہوتے ہیں۔ اور دوسری چیز یہ کہ ہر انسان آزاد پیدا ہوتا ہے، اس اعتبار سے انسان چاہے مختلف صفات کے ساتھ پیدا ہو، چاہے ایک دوسرے کے مقابلے میں کوئی کسی صفت میں بڑا ہوا، کوئی گھٹا ہوا ہو، کوئی بہادر زیادہ ہے، کوئی کم ہے، کوئی زیادہ ذہین ہے، کوئی زیادہ ذہین نہیں ہے، تو صفات میں کمی زیادتی ہونے کے باوجود ہر انسان کے اندر حق بات کے، صحیح بات کے قبول کرنے کی پوری پوری صلاحیت موجود ہوتی ہے۔ اس کی فطرت میں ٹیڑھا پن نہیں ہوتا ہے، یہ نہیں ہوتا ہے کہ اس کو دین دیا جائے تو نہیں لے گا۔ پیدائشی طور پر ہر انسان گناہوں سے پاک اور صحیح چیز کو قبول کرنے کی کیپیسٹی کے ساتھ پیدا ہوتا ہے۔ اور دوسری چیز یہ کہ ہر انسان کو اللہ تعالیٰ نے چننے کی ایک صفت دی ہے، استعداد دی ہے کہ وہ دو چیزوں میں سے صحیح کو چنے اور جو چیز اس کو صحیح لگتی ہے اپنی چاہت، اپنی رائے اور اپنی چوائس کے مطابق اس پر عمل کرے۔ تو جو بھی انسان ذمہ دار ٹھہرایا جا سکتا ہے، جو چیز اس نے چنی، جو اس نے انتخاب کیا، جو جان بوجھ کر اس نے کیا، اسی کا ذمہ دار ٹھہرایا جا سکتا ہے۔ یہ دو باتیں بہت بنیادی باتیں ہیں جس میں انسان کی عملی ذمہ داری کس پر ہے اس کا جواب قرآن و سنت میں ہم کو ملتا ہے. جیسے قرآن میں اللہ نے فرمایا لیس علیکم جناح فیما اخطأتم بہ ولکن ما تعمدت قلوبکم, جن چیزوں میں تم سے غلطی ہو جائے کہ ایک آدمی صحیح کرنے جا رہا تھا لیکن اس سے غلطی ہو گئی, گاڑی چلاتے چلاتے وہ رائٹ میں ٹرن لینا چاہتا تھا لیکن نہ چاہتے ہوئے گاڑی جو ہے لیفٹ میں چلی گئی یا کچھ اور ہو گیا, اس کا ذہن نہیں تھا دوسری طرف ذہن تھا, ارادہ اس کا نہیں تھا. ایک آدمی نہیں چاہتا تھا کہ کسی جانور کو یا کسی انسان کو گاڑی سے اڑا دے لیکن وہ سمجھ نہیں پایا, جلدی کچھ کر نہیں پایا اور بریک مارنے کی بجائے اس نے کیا کر دیا, ایکسلیٹر دبا دیا اور سامنے جو بھی آیا چاہے وہ انسان ہو چاہے جانور ہو یا کوئی اور چیز ہو اس کی گاڑی اس پر سے اس کو رون کے نکل گئی. اب دنیاوی اعتبار سے وہ آدمی اس کا ذمہ دار ہے اور لوگوں کے ہاتھ میں وہ آ جائے تو پٹائی اس کی ہوگی, ہو سکتا ہے اس کی جان بھی لوگ لے لیں, لیکن اللہ کے نزدیک ایسا انسان گناہگار نہیں ہے. کیوں؟ اس لیے کہ اللہ کے نزدیک قاعدہ یہ ہے کہ انسان کے دل کے اندر جو چیز وہ چنتا ہے وہ اس کا ذمہ دار ہوتا ہے. لیس علیکم جناح فیما اخطأتم بہ, جس چیز میں تم سے خطا ہو جائے مسٹیک ہو جائے, دیکھیے سن الگ ہے اور مسٹیک الگ ہے, گناہ الگ ہے اور خطا ایک الگ چیز ہوتی ہے, مسٹیک ہو جانا ججمنٹ میں مسٹیک ہونا. تو اگر تم سے کسی چیز میں خطا ہو جائے تم پر اس کا کوئی گناہ نہیں ہے, لیکن ولکن ما تعمدت قلوبکم, لیکن تمہارے دل جو جانتے بوجھتے کریں اس سلسلے میں تم پر گناہ ہو سکتا ہے اگر وہ کام غلط تھا. تو ایک تو بات یہ اسلام نے بتائی کہ انسان جس چیز کی نیت کے ساتھ عمل کرتا ہے وہ اس کا ذمہ دار ٹھہرتا ہے اور ہر آدمی اس کی صلاحیت رکھتا ہے. خطا اور گناہ کو اسلام نے الگ کیا. دوسری بات صرف بچوں کے لیے, تو ایک انسان, اب میرے لیے مشکل ہی ہے کہ موضوع بچوں کا ہے بڑوں کا ہے, کیونکہ بعض چیزیں وہ ہیں جو بچے سمجھ نہیں پائیں گے, اس لیے کہ اصل موضوع ہمارا آج کا ہے بچوں اور نوجوانوں کی دینی تربیت یا ان کی دینی بیداری کیسے لائی جائے. تو اصل اس کے مخاطب جو ہیں جن سے بات کی جائے وہ بڑے ہیں, لیکن چونکہ ہماری مجلس میں بچے بھی ہیں تو ایک آدھ سوال جیسا کہ مجھ کو بتایا گیا ان سے پوچھ لیا جائے اور اس میں سے لال پیلا نیلا جو بھی ہے چاکلیٹ ان کو دے دیا جائے. بہرحال اللہ تعالیٰ ہمارے لیے آسانی پیدا فرمائے. تو اسلام نے ہم کو یہ سکھایا ہے اور یہ دیکھیے بہت بڑی بات ہے, عیسائیت میں یہ عقیدہ ہے کہ ایک انسان پیدائشی طور پر گناہگار پیدا ہوتا ہے. میں اس کی تفصیل میں نہیں جانا چاہتا ہوں لیکن یہ بات آپ یاد رکھیں کہ عیسائیت میں یہ عقیدہ ہے کہ ایک انسان پیدا ہوتا ہے, بچہ ہے ابھی ایک منٹ بھی پیدا ہو کے نہیں ہوا ہے, وہ پیدا ہوا ہے وہ گناہگار ہے, وہ گناہگار ہے. لیکن اسلام کا عقیدہ یہ نہیں ہے. اسلام کا عقیدہ یہ ہے کہ کوئی بھی بچہ جب پیدا ہوتا ہے تو وہ گناہگار نہیں ہوتا ہے, اس پر کوئی بوجھ نہیں ہوتا ہے, یہاں تک کہ وہ بڑا بالغ ہونے تک اس پر کوئی گناہ نہیں ہوتا ہے. کیوں؟ اس لیے کہ اس میں ابھی چننے کی صلاحیت میں پختگی نہیں آتی ہے, وہ صحیح اور غلط میں فرق کرنے میں تمیز کرنے کی صلاحیت ابھی مضبوط اس کی نہیں ہوئی ہوتی ہے. تو ایک عقیدہ ہمارا یہ ہے کہ ایک انسان پیدائشی طور پر بے گناہ ہوتا ہے اور اس میں دین کے سیکھنے کی سمجھنے کی یعنی اس کے قبول کرنے کی صلاحیت موجود ہوتی, جیسا اس کو بتا دیں گے ویسا مان لے گا, انکار اس میں نہیں ہوتا ہے, ٹیڑھا پن اس میں نہیں ہوتا ہے. دوسری بات یہ کہ ایک انسان ذمہ دار انہی چیزوں کا ہے جو وہ اپنی مرضی سے کرتا ہے, بغیر مرضی کے اگر اس سے کچھ ہو جائے, جیسے کوئی آدمی سویا ہوا ہے, اب ٹرین میں سوتے ہوئے میں کسی کو اس نے لات مار دی یا کسی کو ہاتھ مار دیا اور کسی کا کچھ نقصان ہو گیا, तो इसको भरपाई तो करनी पड़ेगी, इसलिए कि एक्टिविटी इसी की थी। लेकिन इस आदमी पर शरी तौर पर आखिरत के एतबार से उसके आमाल नामे में कोई गुनाह नहीं होगा। क्यों? इसलिए कि उसने इरादे से काम नहीं किया। ये बहुत ही उम्दा कायदा इस्लाम का है जो दूसरे दिनों में आपको नहीं मिलेगा। दूसरे दिनों में आपको मिलेगा एक आदमी पैदाइशी तौर पर गुनाहगार होता है, लेकिन इस्लाम में नहीं है। तो एक बहुत अहम चीज बड़ों के लिए याद रखने की है कि बच्चों के बारे में बुनियादी बात ये याद रखें कि हर बच्चा फितरत पर पैदा होता है और जैसे उसकी तरबियत की जाती है वैसे वो ढलता चला जाता है, या तो वो अच्छी तरबियत की वजह से अच्छा बनता है या फिर बुरी तरबियत की वजह से बुरा बनता है। मैं समझता हूं शुरू का वक्त हम बड़ों के लिए दे देते हैं, बाद में आखिर में बच्चों के लिए छोटा मोटा इम्तिहान ले लेंगे, वरना वो मिक्सअप हो जाएगा। इसलिए कि मेरे असल मुखातब इस दर्स के वो लोग हैं जो बच्चों की तरबियत करते हैं या जो दावत के मैदान में, कि उनको किन चीजों का ख्याल रखना चाहिए। आखिर में कुछ वक्त बच्चों के लिए दे देंगे, कुछ सवाल पूछ के कुछ मोटी मोटी चीजें इनको बता देंगे और उसमें इंशाल्लाह ये सारे खाली भी कर देंगे। सबसे पहली चीज अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, कुल्लु इंसान तलिदुहु उम्मुहु अलल फितरा, हर इंसान उसकी मां उसको फितरत पर पैदा करती है। बच्चे को मां जो जन्म देती है वो फितरत पर जन्म देती है। इब्ने तैमिया रहमतुल्लाह अलैह फरमाते हैं फितरत से मुराद क्या है? फितरत का ये मतलब नहीं है कि बच्चा जब पैदा होता है तो इस्लाम के बारे में सारी मालूमात उसको होती है, ऐसा नहीं है। कुछ लोग आते हैं कहते हैं बच्चा देखो फितरत पर पैदा होता है लेकिन हमारे पड़ोस में म्यूजिक लगती है तो नाश्ता भी है, तो ये फितरत में तो नहीं है, या तालियां बजाता है या झूठ बोलता है या गाना गाता है या हाथ बांधता है तो ऐसा बांधता है, तो क्या ये फितरत है? तो फितरत का मतलब ये नहीं है कि बच्चा जो भी करता है वो इस्लाम है। फितरत का मतलब ये है कि बच्चे में इस्लाम के कबूल करने की सलाहियत पूरी तरह से मौजूद होती है, उसके अंदर वो प्रॉब्लम नहीं होता है जो बड़ों में होता है। कि एक आदमी के सामने हक पेश किया जाए तो पहले से उसका जहन कुछ और चीजों को सही माने हुए होता है, अब वो उन चीजों की रोशनी में बातों को देखता है, अपने फायदे नुकसान की रोशनी में बातों को देखता है, अपने समाज की रोशनी में बातों को देखता है, फिर बात को या तो कबूल करता है या फिर रद्द कर देता है। बच्चे के लिए प्रॉब्लम नहीं होता है, बच्चा एकदम खाली होता है और उसको जो चीज दी जाए खुसूसन इस्लाम तो उसकी फितरत फौरन उसको कबूल कर लेती है। तो यही माना इब्ने तैमिया रहमतुल्लाह ने कहे। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते कुल इंसान तलिदुहु उम्मुहु अलल फितरा, हर इंसान को उसकी मां फितरत पर पैदा करती है। तबरानी के अल्फाज हैं हत्ता युअरिब अन्हु लिसानुहु, यहां तक कि उसकी जबान उसके दिल की बातें बयान करने लगी है। जब तक कि वो बोलना और बातों को समझना शुरू नहीं करता है वो उसी फितरत की हालत पर होता है। फिर आप फरमाते हैं वह अबवाहु बाद युहविदानिही व युनस्सरानिही व युमज्जिसानिही, फिर इसके मां बाप या तो उसको यहूदी बना देते हैं या तो ईसाई बना देते हैं या फिर आग की इबादत करने वाले मजूसी बना देते हैं या सितारों की या बहुत सारे अलग अलग किस्म के लोग उनमें हैं, तो उनको मजूसी बना देते हैं। तो अलग अलग दीनों पर इस्लाम से हटाकर डालने वाले माँ बाप होते हैं। लेकिन अगर माँ बाप मुसलमान हो और सही तरबियत दें तो बच्चा भी इस्लाम पर होता है। इसीलिए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं फइन काना मुस्लिमैन फमुस्लिम, और अगर माँ बाप मुसलमान हो अल्लाह की फरमाबरदारी करने वाले हो अल्लाह के दीन पर चलने वाले हो तो फिर बच्चा भी मुसलमान हो। तो एक बात इस हदीस से जिसको इमाम अल बुखारी और मुस्लिम दोनों ने रिवायत किया है, एक बात हमको ये मालूम हुई कि बच्चा पैदा होता है तो अच्छा ही होता है, लेकिन ये तरबियत होती है जो बच्चे को किसी और बिगड़े हुए दीन पर डाल देती है। इससे एक बहुत अहम बात ये मालूम हुई कि बच्चों की बल्कि समाज की इस्लाह की इब्तिदा कहां से होना चाहिए। समाज आज बिगड़ा हुआ है, हर आदमी शिकायत करता है जमाना बहुत बिगड़ते जा रहा है, इसकी इस्लाह कहां से की जाए? एक बहुत बड़ा मैदान है जो खाली पड़ा हुआ दिखाई देता है, वो ये कि बच्चे आम तौर से अभी बच्चा है, अभी बच्चा है, अभी बच्चा है कहते कहते बच्चा बड़ा हो जाता है, और जब बच्चा बड़ा हो जाता है तो फिर वो कंट्रोल के बाहर निकल जाता है। बचपन से जवानी तक बच्चों की तरबियत नहीं की जाती है, ये समझ के अभी तो बच्चा है। अगर ये तरबियत नहीं की गई तो बच्चा गलत बातों को इख्तियार कर लेता है, सही बातों से महरूम रहता है, और बिगड़ी हुई बातों को लेने की वजह से वो गलत बातें उसके मिजाज में बैठ जाती हैं, और बाद में फिर बहुत कोशिश करना पड़ती है उसको सुधारने के लिए। तो समाज की इस्लाह का वो नुक्ता क्या है, वो बुनियाद का क्या है, कहां से समाज की इस्लाह की जाए? तो इसका जवाब इस हदीस में मिलता है कि बुनियादी जो जगह है जहां पर समाज की इस्लाह का अमल शुरू होता है वो माँ बाप की गोद है, माँ बाप की परवरिश और उनकी रहबरी है, वो इंसान का एक मुसलमान का घर है जहां से समाज की इस्लाह की इब्तिदा होती है। अगर एक घर में सही इस्लामी निजाम हो, सही इस्लामी तरबियत हो, तो फिर औलाद और सारा घर, सारा समाज धीरे धीरे पूरी दुनिया सही हो जाती है। लेकिन अगर घर का निजाम बिगड़ा हुआ हो तो इसकी वजह से नतायज पूरे समाज पर पड़ते हैं और पूरा समाज बिगड़ा हुआ निकलता है। तो इसलिए आज अगर हमको इस्लाह शुरू करनी है तो एक बहुत बड़ा मैदान है जो कि खाली है। कितनी स्कूलें हैं जिनमें इस्लाम के बारे में कोई मामला नहीं, कितने घर हैं जिसमें लोग इस्लाम के बारे में, बच्चों की तरबियत के बारे में फिक्रमंद नहीं होते हैं। बस अरबी पढ़ा दी, कुरान पढ़ना आ गया, बस काफी है। ना उसको अकायद मालूम होते हैं, ना उसको दीन की कुछ बातें मालूम होती, ना नमाज के बारे में, ना वजू, ना पेशाब पाखाने के बारे में, कुछ मालूम नहीं होता है। और बाद औकात अलमिया ये होता है, गम की बात ये होती है कि ये बातें जो बच्चों को नहीं मालूम है उसकी वजह ये होती है कि माँ बाप को खुद नहीं मालूम है, माँ बाप को खुद दीन की फिक्र नहीं होती है। तो माँ बाप की बहुत बड़ी जिम्मेदारी है बच्चों की इस्लाह और बच्चों के सही या गलत बनने के सिलसिले में, ये इस हदीस से बात हमको मालूम होती है। इसी तरह से अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने माँ बाप पर जिम्मेदारी डाली है, और आपने ये बताया कि कयामत के दिन माँ बाप से इस सिलसिले में पूछ होने वाली है। न सिर्फ ये कि माँ बाप का बहुत बड़ा असर होता है औलाद पर, बल्कि ये भी बात है कि कयामत के दिन सवालात में से एक सवाल औलाद के सिलसिले में भी होगा। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, अर्रजुलु राइन अला अहली बैतिही, आदमी अपने घर वालों के बारे में राई है, सरपरस्त है, चरवाहा है। अपने रेवड़ के सिलसिले में जैसे बकरियों का चराने वाला होता है, इसी तरह से आदमी उसके घर वालों के सिलसिले में, उसके अहले बैत के सिलसिले में यानी सरपरस्त है, जिम्मेदार है। वल मरअतु राइयतुन अला बैति ज़ौजिहा व वलदी, और औरत आदमी के अपने शौहर के घर और उसकी औलाद की सरपरस्त है, निगेबान है, उनके सिलसिले में देखभाल करने की जिम्मेदारी उस पर है। और इसीलिए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, वकुल्लुकुम राइन वकुल्लुकुम मसूलुन अन रईयतिही, तो तुम में से हर एक निगेबान है, सरपरस्त है, और उससे उसके मातहतों के बारे में पूछ होने वाली है। तो कयामत के दिन माँ बाप से औलाद के सिलसिले में पूछ होगी कि तुमने अपने बच्चों की तरबियत सही की या नहीं की, उनको क्या सिखाया। इस हदीस को भी इमाम अल-बुखारी और मुस्लिम दोनों ने रिवायत किया है। इसी तरह से अल्लाह ताला ने माँ बाप पर इस बात की जिम्मेदारी डाली है, और खुसूसन घर के जिम्मेदार पर ये जिम्मेदारी है, शोहर पर या बाप पर ये जिम्मेदारी है कि वो अपने आप को और अपने घर वालों को जहन्नम की आग से बचाए। अल्लाह ताला ने कुरान करीम में फरमाया, या अय्युहल्लज़ीना आमनू कू अन्फुसकुम व अहलीकुम नारा, ए ईमान वालो बचाओ अपने आप को और अपने घर वालों को जहन्नम की आग से। इस हदीस, इस आयत के बारे में इमाम अल हाकिम ने एक कौल नकल किया है अली बिन अबी तालिब रज़ी अल्लाह तआला का, और हज़रत अली फरमाते हैं इसका मतलब यह है कि अल्लिमु अनफुसकुम व अहलीकुम अल खैर, अपने आप को और अपने घर वालों को खैर की बातें सिखाओ, यही जरिया है उनको आग से बचाने का। ये खैर की तालीम اپنے آپ کو اور اپنے گھر والوں کو جہنم کی آگ سے بچانے کا ذریعہ ہے. اگر ہم چاہتے ہیں کہ ہم اور ہمارے گھر والے جہنم کی آگ سے بچیں تو اس کے لیے پہلا قدم اٹھانا پڑے گا وہ علم جو اللہ اور اس کے رسول سے ہم کو ملا ہے علیہ الصلوۃ والسلام, وہ علم ہم خود بھی سیکھیں اور اپنے گھر والوں کو بھی سکھائیں. اسی لیے آپ دیکھیں کہ لوگوں کو جہنم کی آگ سے بچانے کے لیے اللہ تعالیٰ نے جو آیات سب سے پہلے نازل کی اور وحی کی ابتدا کی تو اس میں اللہ نے کہا اقرا بسم ربک الذی خلق, پڑھ اپنے رب کے نام سے جس نے انسان کو پیدا کیا ہے. اور یہ ساری آیتیں علم کے سلسلے میں نازل ہوئی. تو معلوم یہ ہوا کہ اگر ہم چاہتے ہیں کہ ہم جہنم سے بچیں اور ہمارے گھر والے جہنم سے بچیں تو اس کے لیے سب سے پہلے ہمارے لیے ضروری ہے کہ ہم قرآن و سنت کا علم حاصل کریں اور اس علم کی اپنے گھر والوں کو بھی تعلیم دیں اور اسی علم کی روشنی میں ان کی تربیت کریں. اسی طرح سے ذمہ داری صرف والدین کی نہیں ہے بلکہ سماج میں دین کا علم رکھنے والے ذمہ داران کی بھی ہیں, جس میں علماء ہیں اور دین کی دعوت دینے والے وہ افراد ہیں جو دین کا علم رکھتے ہیں, ان کی بھی ذمہ داری ہے کہ والدین کو اس سلسلے میں خبردار کریں اور ان کو ان کی ذمہ داری سمجھائیں. اور اسی طرح سے امت کے افراد میں دین کا مزاج لانے کی بنانے کی کوشش کرتے رہیں. اللہ تعالیٰ نے یہ عمل مسلسل کرنے کی تلقین کی اور اسی میں کامیابی بتائی. اللہ تعالیٰ نے فرمایا وَلْتَكُمْ مِنْكُمْ أُمَّةٌ يَدْعُونَ إِلَى الْخَيْرِ وَيَأْمُرُونَ بِالْمَعْرُوفِ وَيَنْهَوْنَ عَنِ الْمُنْكَرِ وَأُولَئِكَ هُمُ الْمُفْلِحُونَ. تم میں ایک جماعت ایسی ہونی چاہیے جو مسلسل لوگوں کو خیر کی طرف بلائے, بھلائی کے کام کرنے کو کہے اور برائی کے کاموں سے منع کرے, اور یہی لوگ کامیاب ہونے والے ہیں, یہی لوگ کامیاب ہونے والے ہیں. تو اس میں بتایا گیا ہے کہ خیر کی جہاں ماں باپ کو تلقین کرنا ہے اپنی اولاد کو, علموا انفسکم واہلیکم الخیر, اپنے آپ کو اور اپنے گھر والوں کو خیر سکھاؤ, وہیں ایک جماعت مستقل امت میں ہونی چاہیے جو امت کے افراد کو خیر کی طرف بلائے اور بھلائی کی ان کو تاکید کرے, برائیوں سے منع کرے. تو ماں باپ اور علماء اور داعیان اسلام ان کی ذمہ داری ہے کہ سماج میں برائیوں سلوکوں کو منع کرے اور بھلائی کی تلقین کرے. یہ بنیادی باتیں ہم کو یاد رکھنا ضروری ہے. اب آئیے بچوں کی تربیت سے متعلق کچھ باتیں دیکھتے ہیں, اس لیے کہ ہماری گفتگو کے دو حصے ہیں کہ بچوں کی دینی تربیت میں کیا باتیں ہم یاد رکھیں, اور دو نوجوانوں کے سلسلے میں جو بگاڑ عام طور سے نوجوانوں میں پایا جاتا ہے اس سلسلے میں ان کی اصلاح کے لیے ان کی دینی تربیت میں ہم کیا چیزیں یاد رکھیں. کیونکہ اصلا میرے مخاطب جو ہیں یہ وہ لوگ ہیں جو نوجوانوں کے بارے میں اپنی اولاد کے بارے میں فکر مند ہیں, اصل مخاطب وہ ہیں. سب سے پہلے بچوں کے سلسلے میں ہم دیکھتے ہیں بچوں کی تربیت میں پہلی اور بنیادی چیز یہ ہے کہ ان کے عقائد کے سلسلے میں سب سے زیادہ دھیان دیا جائے. ہمارے یہاں پر بچوں کے سلسلے میں وقتی فائدے کے لیے ان کے عقیدے بگڑنے میں بھی ہم پیچھے نہیں ہٹتے ہیں. کیسے؟ بچہ اندھیرے میں باہر جاتا ہے, گھر کے باہر جاتا ہے, اب اس کو روکنا آپ کا ڈر کافی نہیں ہے, مت جا پھر بھی جاتا ہے. اب ہم بچوں کو کیا کس طرح سے روکتے ہیں؟ ماں باپ, بہت سارے ماں باپ کیا کہتے ہیں, باہر مت جا, باہر بھوت آئے گا, یا اس طرح کی کوئی چیز ہے, جن, بھوت, پریت اور بڈھا آئے گا, بوڑھا آئے گا, اس طرح سے بچوں کو ڈرا کر غلط عقائد ان کے دلوں میں ڈال دیتے ہیں. یا اسی طرح سے بچوں کو ہم کہانی کی کتابیں, فلمیں, ٹی وی اور کیا کچھ نہیں ہے, اس کے ذریعے سے ایسے عقائد پلاتے رہتے ہیں جو ان کے دین کو بعد کی زندگی میں بھی برباد کرتے ہیں. آج بہت سارے بچے پریوں کی کہانیاں ان کو بہت اچھی لگتی ہیں, جادو کی کہانیاں ان کو بہت اچھی لگتی ہیں, جادو کی فلمیں بھی بہت اچھی لگتی ہیں, والد صاحب سے, ٹیچر سے جادو کر کے بتاؤ, کہانیاں بھی ایسی ان کو دکھائی دیتی ہیں کہ جو جادو والی اچھی, حالانکہ جادو اسلام میں حرام ہے. ہم ان کو جادو کی کتابیں لا کر دیتے ہیں, الف لیلہ اور علادین کا چراغ اور اس طرح کی چیزیں. تو یہ جو ساری چیزیں ہیں, پریوں کی کہانیاں, اماں باجی کہتی چاند میں پریاں رہتی ہیں, بچوں کو نظمیں پڑھائی جاتی ہیں, یہ ساری جو تعلیم ہے ہم اس پر غور نہیں کرتے ہیں. بچوں کے دلوں میں بنیادی طور پر بچپن ہی سے وہ عقائد بیٹھنا شروع ہوتے ہیں جن میں اللہ کی بجائے دوسروں کی طرف نگاہ جانا شروع ہوتی ہے. پریوں کے بارے میں، جنات کے بارے میں، بھوت مرنے کے بعد واپس آ گیا، چراغ گھس کے جن آیا، کام بناتا ہے، جادو کرتے ہیں، فلاں جادو سے یہ چیز بنا دی. تو اس طرح کی جتنی چیزیں غیر اسلامی چیزیں ہیں ہم تفریق نہیں کرتے، ہم دیکھتے نہیں بچوں کی تربیت ہم کیسے کر رہے ہیں. بچوں کے دل میں بنیادی طور پہ اللہ کی بڑائی ڈالنا، اللہ جو چاہتا ہے وہی ہوتا ہے، اللہ تعالیٰ مدد کرے تو کوئی تکلیف نہیں دے سکتا ہے، اور اللہ تعالیٰ اگر پکڑنے پر آئے تو کوئی بچا نہیں سکتا ہے، اور اللہ جو دینا چاہے کوئی چھین نہیں سکتا ہے، اللہ تعالیٰ جو لے لے یا نہ دے اس کو کوئی عطا نہیں کر سکتا ہے. یہ جو عقیدہ ہے بچوں کے اگر اندر ڈالا جائے، ایک فائدہ اس کا یہ ہوتا ہے کہ بچے کی پوری نگاہ اللہ کی طرف مرکوز ہو جاتی ہے، پورا دھیان اللہ کی طرف اس کا ہوتا ہے، کچھ بھی مسئلہ ہے اللہ کی طرف متوجہ ہوتا ہے. دو، اگر اس کو کچھ نہیں ملا تو وہ کسی اور سے حسد اور شکایت نہیں کرتا ہے، بلکہ اگر کچھ نہیں ملتا ہے تو یہ سمجھتا ہے کہ اللہ تعالیٰ نے نہیں دیا تو نہیں ملا. اسی طرح سے اس کا ڈر بھی اللہ سے ہوتا ہے کہ اللہ اگر پکڑنے پر آئے تو کوئی بچا نہیں سکتا ہے. تو بچے کے ذہن میں اللہ کی بڑائی اور اللہ سے لینے ملنے اور اللہ کے عطا کرنے کا یقین، یہ پیدا کرنا بہت ضروری ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کی مثال آپ دیکھیے. ابن عباس رضی اللہ عنہ فرماتے ہیں، کنت خلف رسول اللہ صلی اللہ علیہ وسلم یوما، ایک دن میں اللہ کے نبی صلی اللہ علیہ وسلم کے پیچھے موجود تھا، سوار تھا، بیٹھا تھا. فقال یا غلام انی اعلمک کلمات، آپ نے کہا اے لڑکے، اے بچے، میں تجھ کو کچھ باتیں سکھاتا ہوں. احفظ اللہ یحفظک، تو اللہ کی حفاظت کر، یعنی اللہ کے حکموں کی حفاظت کر، وہ تیری حفاظت کرے گا. تیری حفاظت کب ہوگی؟ جب تو اللہ کی شریعت کی حفاظت کرے گا، اللہ کا حکم نہیں توڑے گا، اللہ تیری حفاظت کرے گا. احفظ اللہ تجدہ تجاہ، اللہ کی حفاظت کر، اللہ کے حکموں کی حفاظت کر، اس کی رعایت کر، نگرانی کر، اس کا خیال رکھ، لحاظ رکھ، تو اس کو اپنے سامنے پائے گا، تو اس کو اپنے سامنے پائے گا. اذا سألت فاسأل اللہ، جب تو مانگے اللہ سے مانگ. واذا استعنت فاستعن باللہ، جب تجھ کو مدد کی ضرورت ہو اللہ سے مدد طلب کر. دیکھیں بچے کو نبی صلی اللہ علیہ وسلم کیا سکھا رہے ہیں، اللہ کے حکموں کو پورا کیا کر، توڑ مت، اللہ کی مدد ہوگی، اللہ تیری حفاظت کرے گا. اور مانگنا، اللہ سے مانگ، مدد چاہیے اللہ سے مدد مانگ. وعلم، اور اس بات کو اچھی طرح سے جان لے، ان الامۃ لو اجتمعت علی ان ينفعوک بشیء، اگر سارے بندے مل کر جمع ہو جائیں اس بات پر کہ تجھ کو کوئی چھوٹا سے چھوٹا فائدہ پہنچائے، لم ينفعوک الا بشیء قد کتبہ اللہ لک، وہ سب مل کر تجھ کو فائدہ نہیں پہنچا سکتے ہیں سوائے اس فائدے کے جو اللہ نے تیرے لیے لکھ دیا ہے. جو اللہ دے گا وہی ملے گا، سب مل کے بھی لینا چاہیں نہیں ملے گا. اور وَلَوِ اجْتَمَعُوا عَلَىٰ أَن يَضُرُّوكَ بِشَيْءٍ، اور اگر وہ سب کے سب مل کر تجھ کو کوئی نقصان پہنچانا چاہیں، لَمْ يَضُرُّوكَ إِلَّا بِشَيْءٍ قَدْ كَتَبَهُ اللَّهُ عَلَيْكَ، وہ سب مل کے تجھ کو نقصان نہیں پہنچا سکتے ہیں سوائے اس نقصان کے جو اللہ نے تیرے لیے لکھا ہے. رفعت الاقلام وجفت الصحف، سارے قلم تقدیر لکھنے کے اٹھا لیے گئے، اور لکھنے کے جو صحیفے تھے جن پہ لکھا جاتا ہے وہ سوکھ گئے. اس کو امام الترمذی نے اپنی سنن میں ذکر کیا ہے. آپ بتائیے اللہ کے نبی صلی اللہ علیہ وسلم ایک بچے کو کیا چیز سکھا رہے ہیں؟ مانگنا ہو کس سے مانگنا ہے؟ اللہ سے. اور مدد کی ضرورت ہو کس سے مدد چاہنا ہے؟ اللہ سے. اور سب مل کر اگر فائدہ پہنچانا چاہیں، اللہ کی مرضی کے بغیر نہیں پہنچا سکتے ہو، اتنا ہی جتنا اللہ چاہے. اور سب مل کے نقصان پہنچانا چاہیں نہیں پہنچا سکتے سوائے اس کے جو اللہ. اب دیکھیں بچہ اسے ایک طرف اللہ سے ڈرنے والا بنے گا، ایک طرف اللہ سے امید رکھنے والا بنے گا. یہ ضروری، انسان کی زندگی سارے شرک کے دروازے یہی سے تو کھلتے ہیں. کہ اگر امیدیں اور خوف کسی اور سے وابستہ ہو جائے وہیں سے تو شرک آتا ہے. بتوں سے، پیڑوں سے، چاند سورج سے اور قبروں سے آدمی امید قائم کرتا ہے نفع کی اور ڈر رکھتا ہے مصیبت کی، تبھی تو ان کے آگے جھکنے والا بنتا ہے. اگر شروع ہی سے بچے کے دل میں اللہ کے لیے یہ چیزیں ڈال دی جائیں بچہ شرک سے بچے گا. دوسری طرف بچے کے اندر بہادری پیدا ہوگی، بچہ ڈرپوک پیدا نہیں ہوگا. جب دین کی دعوت کے لیے بعد میں کھڑا ہوگا تو اس کے دل میں مضبوطی ہوگی کہ نہیں وہی نقصان ہوگا جو اللہ چاہے، اور فائدہ کوئی پہنچا نہیں سکتا ہے. اگر اللہ چاہے نقصان ہو تو کوئی فائدہ نہیں دے سکتا ہے. تو بچے کے اندر شجاعت پیدا ہوگی، اس کے اندر طاقت پیدا ہوگی، وہ بریو بنے گا، مضبوط بنے گا. تو پہلی چیز یہ ہے کہ بچے کا ذہن بچپن سے کھوکھلا نہ بنائے. بچے کے ذہن میں اللہ کی بڑائی اور اللہ سے امید و خوف اور تقدیر کا عقیدہ پیدا کریں تو یہ بچہ بعد میں جا کر پختہ اور مضبوط بنے گا. یہ پہلی چیز بچوں کے سلسلے میں. نمبر دو، بچوں کی عملی غلطیوں کے سلسلے میں لاپرواہی نہ برتے ہیں. بہت سارے لوگ ہیں، بچہ دیکھ رہے ہیں ناچ رہا ہے، کوئی کہے آپ کا بچہ ناچ رہا ہے، تو بچہ ہے ابھی تو بڑے بڑے ناچتے ہیں تو بچہ کیا ہے. بلکہ بعض لوگوں کو تو اتنا شوق ہوتا ہے، مہمان اگر آتا ہے گھر میں تو اپنے بچے کو بلا دے ذرا ناچ کے بتائے، کتنی شرم کی بات سوچیے. اب بچہ جس چیز پر اس کو سراہا جائے گا اس چیز کی قدر اور بڑائی اس کے دل میں بیٹھے گی، اور جس چیز کے بارے میں غفلت اس کے سامنے برتی جائے گی اس چیز کی ناقدری اس میں پیدا ہوگی. تو بچے میں اگر کوئی غلط باتیں آپ دیکھیں تو فوراً ٹوکنا یہ سنت ہے اور تربیت کا تقاضا ہے. مثال کے طور پر عمر ابن ابی سلمہ رضی اللہ عنہ کہتے ہیں کنت غلاما فی حجر رسول اللہ صلی اللہ علیہ وسلم، میں اللہ کے نبی صلی اللہ علیہ وسلم کی تربیت میں تھا اور ایک چھوٹا بچہ تھا. بچپن کی بات اپنی بیان کر رہے ہیں، میں چھوٹا بچہ تھا اور میری پرورش اللہ کے نبی صلی اللہ علیہ وسلم کرتے تھے. وکانت یدی تطیش فی الصحفہ، اور میرا ہاتھ کھاتے وقت میں پوری پلیٹ میں پوری تھالی میں گھومتا تھا، یعنی کہیں سے بھی ہاتھ ڈال کے دوسرے کے سامنے سے بھی اٹھا کے کھاتا تھا. عام طور سے بچوں میں اس طرح کی چیز کھانے پینے کے سلسلے میں ہوتی ہے. فقال علی رسول اللہ صلی اللہ علیہ وسلم، جب اللہ کے رسول صلی اللہ علیہ وسلم نے مجھ کو اس حال میں دیکھا تو آپ نے کہا یا غلام سم اللہ وکل بیمینک وکل مما یلیک. آپ نے کہا اے بچے اللہ کا نام لے کے کھا، یعنی بسم اللہ کہہ کے کھا، اور اپنے دائیں سیدھے ہاتھ سے کھا اور اپنے سامنے سے کھا، اپنے سامنے سے کھا. یہ تین باتیں آپ نے فوراً اس غلطی کی بنیاد پر بچے کو فوراً ٹوک کے کہا اے بچے بسم اللہ کہہ کے کھا. عام طور سے بچے بھول جاتے ہیں. سیدھے ہاتھ سے کھا، بچے اکثر بائیں ہاتھ سے کھاتے ہیں، جوتے الٹے پہنتے ہیں، بچوں کا ایسی معاملہ ہوتا ہے، ان کو سکھانا پڑتا ہے. کوئی آدمی یہ نہ کہے تو فطرت ہے، نہیں، ان کو سکھانا پڑے گا. تو بچے عام طور سے بائیں ہاتھ سے کھاتے ہیں، بسم اللہ بھول جاتے ہیں، اور کہیں سے بھی کھاتے ہیں، کھانا کھانے کے ساتھ کھانے کی بجائے کھیلنے کا معاملہ کرتے ہیں، ان کے لیے وہ بھی کھلونا ہوتا ہے. تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے غلطی دیکھی فوراً ٹوک دیا. بچوں کو اسلامی آداب کے سلسلے میں سکھائیں، اسلامی آداب ان کو سکھائے جائیں. بچہ کوئی بہت ہی گہری اور بہت ہی فلسفیکل باتیں بچے کو وہ سمجھ میں نہیں آتی ہے، بچے کو کیوں کا جواب جلدی نہیں آتا ہے وہ آپ سے پوچھتا ہے، بچے کو کیسے کرنا ہے یہ ایٹیکیٹس جتنے ہوتے ہیں اسلامی آداب، کھانا کیسے کھانا، جوتے چپل کیسے پہننا، کپڑے کیسے پہننا، کیسے کرنا ہے یہ سکھانے کے سلسلے میں آسانی سے وہ سیکھ جاتا ہے. وہ ہاؤ بہت آسانی سے، انگلش کا ہاؤ، کیسے، آسانی سے سیکھ لیتا ہے. کیوں کے جوابات اس کو جلدی نہیں آتے. آپ دیکھیے کوشش کر کے، اس کو کیوں کا جواب جلدی سمجھ میں نہیں آتا. آپ بچے سے پوچھئے کیوں کیا ایسا، اگر کوئی بچہ شرارت کرتا ہے آپ اس کو پوچھئے کیوں کیا ایسا، وہ کیوں کا جواب نہیں دے سکتا ہے. لیکن آپ اس کو پوچھئے کیسے کیا تو نے، تو وہ کر کے بتائے گا. تو بچے کو کیسے بہت آسان آتا ہے لیکن کیوں آسانی سے نہیں آتا ہے. تو یہ تھوڑی بات کی عمر کے لیے آپ رکھیں، لیکن کیسے ایٹیکیٹس اس کو پہلے سکھا دیں، آداب اسلامی پہلے سکھا، وہ آسانی سے سیکھ لیتا ہے. صحابی کہتے ہیں فما زالت تلک طعمتی بعد, تو اس کے بعد میں ہمیشہ ویسے ہی کھایا کرتا تھا جیسے آپ نے مجھ کو سکھایا. اس کو بخاری مسلم دونوں نے روایت کیا ہے. اسی طرح سے آپ صلی اللہ علیہ وسلم نے فرمایا مر الصبی بالصلاۃ اذا بلغ سبع سنین, بچے کو نماز کا حکم دو. ایک روایت میں علم الصبی, بچے کو نماز سکھاؤ جب وہ 7 سال کا ہو جائے, 7 سال کا ہو جائے نماز سکھاؤ. اور وَإِذَا بَلَغَ 10 سِنِينَ فَضْرِبُوهُ عَلَيْهَا, اور جب وہ 10 سال کا ہو جائے تو پھر نماز کی غلطی کے سلسلے میں اس کو مارو, یعنی اس کو سزا دو. تو یہاں پر ایک بات اور معلوم یہ ہوئی کہ بچے کو تربیت میں غلطی میں کہیں ٹوکنا ہے, اور کہیں پر ایسا بھی وقت آئے گا کہ بچے کو سزا بھی دینی پڑے گی. یہ مغربی تہذیب ہے کہ بچے کو سزا نہ دی جائے, یہی وجہ ہے کہ وہاں پر بچے بعد میں بڑوں کو سزا دیتے ہیں, کہ وہاں پر اتنا زیادہ بچوں کے رائٹس ہیں کہ بچوں کی تربیت صحیح ڈھنگ سے نہیں ہو پاتی ہے. ہیومن رائٹس کے نام پر یا بچوں کے رائٹس کے نام پر بچوں کو آزاد چھوڑ دیا جاتا ہے, اور بعد میں وہی بچے بگڑ کر پورے سماج میں ادھم مچاتے ہیں. اسلام میں یہ تصور نہیں ہے. بچے کے لیے باپ کی مار ایسے ہیں جیسے پودے کے لیے پانی, پودے کے لیے پانی. ہاں پودے کے لیے پانی کا مطلب کیسا, صحیح وقت پہ ہونا چاہیے, صحیح مقدار میں ہونا چاہیے, صحیح طریقے سے ہونا چاہیے. ایک دم آپ ڈرم بھر کے بہا دیں گے پوری مٹی نکل جائے گی, پودا سڑ جائے گا, خراب ہو جائے گا. نہیں دیں گے سوکھ جائے گا, بہت دیں گے سڑ جائے گا. تو بچے کا بھی ایسی ہوتا ہے, بچے کی بات بات پہ پٹائی, آفس کا غصہ بچے پہ, کچن کا غصہ بچے پہ, بچہ باغی بن جاتا ہے. اچھا اس کو مار کھانے کی, اس کو لگتا ہے اس سے زیادہ اور کیا کریں گے, اس سے زیادہ ان کے پاس کیا ہے. تو بعض اوقات بچے جو ہیں دھیرے دھیرے فخر کرنے لگتے ہیں دوسرے بچوں کے مقابلے میں کہ میں اتنا مار کھاتا ہوں کچھ بھی نہیں ہوتا. یہ بچے بعد میں سماج کے لیے بڑی مصیبت بنتے ہیں. اس لیے بچوں کو سزا, ماں باپ اکثر سزا دیتے ہیں. مثال کے طور پر بچے نے غلطی کی, وقت نہیں ہے سزا کے لیے, تنبیہ کے لیے چھوڑ دیتے ہیں, لیکن بعد میں ان کا کوئی کام نہیں کیا, یا بیوی شوہر کا جھگڑا ہوا یا آفس کا غصہ تھا بچے پر, چھوٹی سی غلطی پہ نکال دیا, چھوٹی سی غلطی پہ غصہ نکال دیا. اب بچہ جج نہیں کر پاتا ہے کہ یہ غلطی اتنی بڑی تو تھی نہیں, اور اتنی دھلائی کہ ہڈی بس یہ کر دینی تھی. تو وہ سمجھ نہیں پاتا ہے واقعی کہ میری غلطی اس میں تھی کیا, اور وہ سمجھ نہیں پاتا ہے, اس طے نہیں کر پاتا ہے میری کیا غلطی تھی. اور یہ وجہ ہوتی کہ ناانصافی اکثر بغاوت کو جنم دیتی ہے. پھر ایسے بچے ماں باپ سے چھپ کر جرم کرتے ہیں, اور آپس میں ایک دوسرے کے سامنے اپنے ماں باپ کی برائی بیان کر کے فخر محسوس کرتے ہیں. یہ بگاڑ ہے. بچے کو آپ فوراً ٹوکیں, سزا میں تناسب ہونا چاہیے, جس درجے کی غلطی ہے اس درجے کی سزا ہونا چاہیے, اور ایسی سزا نہیں ہو کہ بچے کی اتنی پٹائی کر دی جائے کہ اس کے بدن پر نشان آ جائے اور ایک دم بچہ بیمار ہو یا ڈاکٹر کے پاس اس کو لے جانے کی ضرورت پڑ جائے. ایسا نہیں ہونا چاہیے. ایسی سزا دی جائے جو اس کو یاد رہے, اور جب بھی آپ سزا اس کو دیں اس کی وجہ آپ بتائیں. پٹائی کر دیا معلوم نہیں, تو اس پٹائی کیوں کی, غصہ نکالنے کے لیے, اصلاح کے لیے. تو پٹائی اگر اصلاح کے لیے تھی تو اس کو معلوم ہی نہیں کہ پٹائی ہوئی کیوں ہے, تو کیسے رکے گا وہ. تو بچوں کو اگر آپ کوئی سزا دیتے ہیں تو آپ کو اس کو بتانا چاہیے کہ واقعی اس وجہ سے تم کو سزا ملی, اور پیار اور مار دونوں کا توازن ہونا چاہیے. بچہ پٹائی سے یہ سمجھنے نہ لگے کہ آپ اس کے دشمن ہیں. سزا دینے کے بعد اس کو قریب کر کے بتا دیا کہ دیکھو میں نے اس لیے تم کو سزا دی اس لیے کہ تم نے ایسا کیا, میں تمہارا دشمن نہیں ہوں, اور اس کو کھلایا پلایا, چاکلیٹ بھی دلا دیا, اس طرح کر دیا, بچہ سمجھے گا ہاں پٹائی بھی ہوئی ہے پیار محبت بھی ہے. ہاں لیکن پیار محبت ہے پٹائی بھی ہے, اس کے ذہن میں دونوں چیزیں ہونا چاہیے کہ پٹائی ہے تو پیار محبت بھی ہے, پیار محبت ہے تو پٹائی بھی ہے. تو وہ ڈرے گا بھی اور نفرت نہیں کرے گا والدین سے. یہ بہت اہم چیز ہے جو والدین اکثر دھیان نہیں دے پاتے ہیں. اسی لیے اس حدیث میں آپ نے فرمایا کہ اگر وہ نماز نہیں پڑھتا ہے 10 سال کا ہونے کے بعد بھی تو اس کو اس پر مارو. مارو کا مطلب یہ ہے کہ اس کو ایسی سزا دو جس سے اس کو یاد رہے کہ میں نے کوئی بڑی غلطی کی ہے, بڑی غلطی کی ہے. آپ ایسی سزا دے سکتے ہیں, مثلاً کان پکڑ کے اٹھ بیٹھ کرو, اس کی ایکسرسائز بھی ہو جائے گی, ایکسرسائز بھی ہو جائے گی اور یاد بھی رہے گا کہ ہاں سزا تھی. تو اگلی مرتبہ کان پکڑو کا مطلب فوراً سمجھ جائے گا. कि ये गलती नहीं करना है, वरना 10 मरतबा 20 मरतबा 50 मरतबा उठ बैठ करना पड़ता है। तो ऐसी सजा जिससे उसके लिए फायदा हो लेकिन याद रहे उसको। तीसरे, बच्चों की तालीम और तरबियत में दो चीजें याद रखनी चाहिए, एक आसानी से समझाएं और दो तरगीब देकर समझाएं। आसान हो, ऐसे अंदाज में उनको समझा रहे हैं कि उनके कुछ समझ में नहीं आ रहा है, ऐसे अल्फाज इस्तेमाल कर रहे हैं समझ में नहीं आ रहा है, समझाने में बच्चों के लिए बच्चों के लेवल से उनको समझाया जाए, छोटे छोटे जुमले और आसान अल्फाज आसान मिसाल, इस तरह से अगर बच्चों को समझाते हैं तो बच्चा आसानी से समझ सकता है। जैसे बड़ों को समझाते हैं बच्चों को नहीं समझा सकते हैं, बच्चों को बच्चा बनकर समझाना पड़ता है। तो एक तो ये कि आसान बातें उनको समझाएं, मिसाल के तौर पर आप उसको तकदीर के बारे में तफसील समझाना शुरू कर दें या उसको ऐसी चीजें समझाएं जिसको उसकी अकल नहीं समझती, तो ऐसी बातें समझाना उसके लिए मुश्किल हो सकती है। दो, ऐसे अंदाज में उनको तरगीब देकर प्यार मोहब्बत से उनको पढ़ाएं कि उनके अंदर पढ़ने की और सीखने की रगबत पैदा हो, डांट कर और इसी तरह से उनकी बुराई करके उनका इंसल्ट करके उनको अगर पढ़ाएंगे तो जबरदस्ती पढ़ने के लिए तो बैठ जाएंगे, सीखने के लिए आ जाएंगे लेकिन वो सीखेंगे नहीं। बच्चों के अंदर उस चीज की तरगीब होना चाहिए जो उनको सिखाई जा रही है, उनको खुश करके, उनको प्यार से करीब करके, उनकी हिम्मत अफजाई करके, बच्चों की हौसला अफजाई की जाए। इसीलिए बाज लोगों ने कहा है कि बच्चा अगर मिसाल के तौर पर 10 बच्चे हैं, उनमें एक बच्चे ने अगर गलती की है तो 9 बच्चों के सामने अगर एक का इंसल्ट करते हैं, खड़े करके उसको सबके सामने सजा देते हैं, तो इससे फायदे की बजाय अक्सर नुकसान होता है। क्यों? इसलिए कि वो उन सबके सामने हीरो बन जाता है। और आप देखिए क्लासरूम में जो टीचर रह चुके हैं, अगर किसी बच्चे को कान पकड़ के ब्लैक बोर्ड के पास खड़ा किया जाए तो सबको देख के हंसता है, और टीचर जब पीठ फेरता है तो टीचर को चिढ़ाता है। क्यों? इसलिए कि वो अपने आप को छोटा नहीं बनने देता है, वो दूसरों के मुकाबले में हीरो बन जाता है, दूसरों के मुकाबले में बड़ा बन जाता है। लेकिन अगर 10 बच्चे, उनमें से अगर एक अच्छा बच्चा है, अगर उन 9 बच्चों के सामने उसकी तारीफ की जाए, कितना अच्छा बच्चा है, कितना अच्छा पढ़ता है, तो उनमें हिर्स पैदा हो जाती है, वो भी टीचर के पास आके बता, देखो मैंने भी अच्छा लिखा कि नहीं लिखा। ये याद रखना बहुत जरूरी है। तो ये तरगीब का अंदाज है कि आप अगर एक बच्चे के सामने दूसरे की बुराई बयान करें कुछ होने वाला नहीं है, लेकिन एक बच्चे के सामने दूसरे की अच्छाई बयान कीजिए, देखिए ये भी उसके पीछे पीछे दुम बन के आगे भागने लगता है। तो आपको यानी ये अकलमंदी से हमको देखना है, बच्चों की नफसियात को समझे बगैर आप उनको तरबियत दें हो ही नहीं सकता है। कोई डॉक्टर है, वो जाते ही इंजेक्शन लगा दे, आप दूसरे बार उसके पास जाने को डरोगे, उसका नाम सुन के आपकी कपकपी आएगी। अंदर जाते ही इंजेक्शन दे देता है, पूछता भी नहीं क्या हुआ, क्या मसला है आपका, आपकी हालत के कुछ नहीं, जाते ही इंजेक्शन। आप जाओगे उसके पास? नहीं जाओगे। एक इंसान किसी का मसला समझे बगैर अगर उसको हल करने लगे तो अक्सर औकात ऐसा मसला, ऐसा हल खुद एक नया मसला बन जाता है। बच्चों को समझे बगैर बच्चों की तरबियत करना ये बहुत ही यानी मुश्किल चीज है, और नुकसान इसके हो सकते हैं। बच्चों की स्टडी किए बगैर बच्चों की तरबियत हम नहीं कर सकते हैं। और बहुत अच्छा जरिया ये है कि हम खुद अपने बारे में सोचें कि हमको बचपन में अगर ऐसा होता तो क्या होता था, हम खुद सोचें। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि यस्सिरु वला तुअस्सिरु वबशिरु वला तुनफ्फिरु। इमाम बुखारी मुस्लिम दोनों ने इसको रिवायत किया है कि आसानी पैदा करो, मुश्किल पैदा मत करो। लोगों के लिए दीन सिखाने में आसान तरीके से उनको दीन सिखाओ, मुश्किल तरीके से अपना इल्म साबित करने के लिए मुश्किल तरीके से उनको दीन मत सिखाओ। एक दूसरा, वबशिरु वला तुनफिरु, उनको रगबत दिलाओ, उनको नफरत मत दिलाओ। दीन के सिलसिले में, दीन के बारे में अगर आप दीन सिखा रहे हो, अब देखो मिसाल के बाद औकात माँ बाप भी सिखाते हो, कहते अगर ऐसा नहीं किया ना सीधा अल्लाह जहन्नम में डालेगा तुझको। अब बच्चा सोचे अल्लाह को कुछ और नहीं है, जहन्नम, ये किया तो जहन्नम, वो किया तो जहन्नम, यानी अल्लाह बहुत डेंजर है नौज़ बिल्लाह। तो अल्लाह के बारे में एक नेगेटिव चीज उसके जहन में पड़ रही है, आप उसको मतलब शुरू से नफरत दिला रहे हो इस्लाम के बारे में कि चोरी किया, इस्लाम में तो हाथ काट देते हैं चोर का, अब वो बच्चा बोले मेरा हाथ कट जाए, यानी उसको ऐसा लग रहा है जैसे इस्लाम एक जल्लाद दीन है اور اللہ تعالیٰ ایک دم ظالم نعوذ باللہ ہے اور ہمارا دین بہت خطرناک دین ہے, تو بچوں کے ذہنوں میں اس طرح سے نہیں ڈالنا چاہیے کہ تو جھوٹ بولے گا جہنم میں جائے گا, چوری کرے گا جہنم میں جائے گا, یہ کرے گا جہنم میں جائے گا. اس طرح سے اگر آدمی اس کو ڈرانے والا بنے بچوں کو, تو ہر بات پر اس طرح سے اس کے ذہن میں اگر بات جمع ہونا شروع ہو جائے تو اسلام کے بارے میں اللہ کے بارے میں ایک نیگیٹو چیز اس کے ذہن میں پیدا ہوگی. کیوں؟ اللہ تعالیٰ نے جنت بیان نہیں کی, صرف جہنم بیان کی ہے. ہم بچوں کو صرف جہنم بیان کرتے ہیں تاکہ ہم چاہتے ہیں جلدی سے سدھر جائے, لیکن یہ شارٹ کٹ ہمارے لیے رانگ کٹ ہو جاتا ہے. اس لیے بچوں کو آپ ترغیب کا انداز اختیار کریں کہ دیکھو ایسا کرو گے تو اللہ تعالیٰ جنت میں یہ دے گا, اس کے بدلے میں یہ ملے گا, اور آپ پریکٹیکلی اس کو انعام دو جیسے یہ رکھا ہوا ہے سامنے. تو آپ بچوں کو کچھ اچھا کرتا ہے کوئی بچہ, ماں باپ بعض اوقات بچہ اگر غلطی کرے ڈانٹتے ہیں, لیکن بچہ اگر کوئی اچھا کام, ہاں ٹھیک ہے چلا جا, کوئی کام بچے نے اچھا کیا یا بچے نے کچھ سمجھ لیجیے لکھا, آپ ہی نے مار پیٹ کے اس کو کہا پڑھائی کر, اب پڑھتے بیٹھا بہت محنت سے اچھی ہینڈ رائٹنگ میں کچھ لکھا اور باپ کو لا کے دکھایا, اب باپ کو آفس کی فائل چیک کرنا ہے, ٹائم نہیں ہے اس کے پاس. ہاں ٹھیک ہے بیچ میں ڈسٹرب مت کر اس کو. تو بچے کے اوپر بہت نیگیٹو اثر اس کا پڑے گا. ایک تو پڑھنے کے لیے کہتے ہیں اور کوئی مجھ کو سراہتا نہیں ہے. بچوں میں بہت طلب ہوتی ہے کہ ہم کو کوئی سراہے. اس لیے آپ دیکھیے بچہ کچھ بھی کرتا ہے تو ماں باپ کو پکار کے کہتا ہے دیکھو میں کیسے کر رہا ہوں. وہ کود کے دکھائے گا تو کہے گا دیکھو ابو کیسے کودتا ہوں میں, اگر دوڑے گا تو دیکھو ابو کیسے دوڑتا ہوں میں. تو بچے میں ایک طلب ہوتی ہے کہ کوئی مجھ کو دیکھے اور میری تعریف کرے. یہ انسان میں بھی ہوتی ہے, ہر انسان میں ہوتی ہے. اگر بچہ اچھا کام کرتا ہے آپ نے کہا کتنا اچھا بچہ ہے, دیکھو آپ نے اس کو قریب کیا, اس کو چوما, اس کو پیار کیا, آپ نے کچھ کھانے کی چیز اس کو دی, اس بچے کو لگا اچھا کام کرنے پر سراہا جاتا ہے, آپ اس کو کہیں دیکھو میں تو اتنا دے رہا ہوں اللہ تو اس سے اور اچھا دے گا, تو اس کے اندر اور رغبت پیدا ہوگی. ہم اتنا وقت بچوں کو نہیں دیتے ہیں, یہی وجہ ہے کہ بعد میں ہم کو بہت رونا پڑتا ہے بچوں کی وجہ سے. تھوڑا سا وقت اگر آدمی صحیح عقل مندی کے ساتھ بچوں کو دے تو بہت بڑا فائدہ ہو سکتا ہے. تو بچوں کو سکھانے میں ہم آسانی اختیار کریں, لینگویج اور انداز آسان ہو, دو ان کو سکھانے کے انداز میں ترغیب ہو, نفرت دلانے کے انداز میں ان کو نہیں پڑھائیں. ترغیب اور ان کو قریب کرنا, ان کو سراہنا, ان کو انکریج کرنا اس طریقے سے ان کو پڑھائیں. اسی طرح سے چوتھی چیز یہ ہے کہ بچوں کی تربیت میں جس کو یاد رکھنا ضروری ہے وہ یہ کہ ایسا نہ ہو کہ ہم گھر میں یا اسکول میں یا مدرسے میں جو چیزیں بچوں کو کرنے کے لیے کہہ رہے ہیں اور جن چیزوں سے منع کر رہے ہیں ہماری اپنی زندگی اس کے خلاف ہو, ایسا نہیں ہونا چاہیے. جیسے ماں باپ بچوں سے اگر جھوٹ بولتا ہے بہت بھلائی کر دی, لیکن جب باہر کوئی آیا تو بچے کو ہی بھیج کے کہا کہو کہ ابو نہیں گھر پہ, یا اسی طرح سے کوئی غلط کام کرنے پر بچوں کو منع کیا دیکھو سگریٹ نہیں پینا چاہیے, اور بچہ گھر پہ دیکھ رہا ہے کہ والد صاحب خود سگریٹ پی رہے اور بچے نے سگریٹ پیا تو خوب دھلائی کر دی. بچے کو نہیں معلوم یہ غلط ہے تو آپ کیوں کر رہے ہو, اگر یہ صحیح ہے تو میں بھی کرتا ہوں. والدہ غیبت کر رہی ہے رشتہ داروں میں بیٹھ کے اور جھوٹی باتیں کر رہی ہے اور بچہ سن رہا ہے کہ جھوٹ بول رہی ہے, والدہ جھوٹ بول رہی ہے, غیبت کر رہی ہے, چغل خوری کر رہی ہے, اور بچے کو یہی کام کرنے پر سکھایا جا رہا ہے کہ جھوٹ نہیں بولنا چاہیے, چغل خوری نہیں کرنا چاہیے, غیبت نہیں کرنا چاہیے, ایسا نہیں کرنا چاہیے. تو بچے کے لیے ماں باپ بہت بڑا مقام رکھتے ہیں. بچے کے لیے جو کچھ بھی ہوتے ہیں ماں باپ ہوتے ہیں. وہ ماں باپ کو پہلے جب سمجھتا ہے, جو بھی اس میں سائیکالوجسٹ ہیں انہوں نے لکھا ہے کہ بچہ جو شروع میں ماں باپ جو بولے وہ صحیح, ایسا اس کا ذہن ہوتا ہے. اسی لیے بچے دیکھیے آپس میں جب بات کرتے ہیں تو کہتے ہیں ہمارے ابو ایسا کہتے ہیں, ہماری امی ایسا کہتی ہیں. تو ان کے ماں باپ جو کچھ ان کو کہتے ہیں وہی ان کے لیے ان کا دین ہوتا ہے. اسی لیے حدیث میں وہی بات بیان کی گئی کہ ماں باپ یہودی نصرانی مجوسی بنا دیتے ہیں ان کو, جو وہ بولتے ہیں اس کو صحیح مان لیتا ہے بچہ. لیکن ماں باپ کی تعلیم اور ماں باپ کا عمل جب دونوں ٹکراؤ میں ہونے لگتا ہے تو بچہ ایک بڑی مصیبت میں پھنس جاتا ہے کہ صحیح کیا ہے, جو بول رہے وہ صحیح ہے یا جو کر رہے وہ صحیح ہے. اور اکثر اوقات اسی میں وہ ماں باپ کو دھیرے دھیرے ریجیکٹ کرنا شروع کرتا ہے اور ماں باپ پر سے اس کا بھروسہ اٹھنے لگتا ہے. یہ بہت ڈینجر ٹائم اس کے لیے ہوتا ہے, یہ بہت بڑی جنگ اس کے لیے ہوتی ہے. ماں باپ جب اس کے نزدیک غیر معتبر ہو جاتے ہیں تو پھر ماں باپ کو وہ بھی دھوکہ دینے لگتا ہے. माँ बाप के साथ वो भी चीटिंग करने लगता है। क्यों? इसलिए कि उसका आइडियल टूट जाता है। आप कोई इंसान के ऊपर बहुत भरोसा कर रहे हैं कि एकदम अच्छा इंसान है, और कल को आपको दिखाई दे कि ये इंसान एकदम गलत आदमी था, आप पे क्या बीतेगी? आपसे ज्यादा नाजुक दिल बच्चे का होता है, उसके नजदीक माँ बाप एकदम सही होते हैं, एकदम परफेक्ट होते हैं। जब माँ बाप का कौल, उनकी तालीम और उनका अमल जब दोनों में टकराव होता है तो बच्चे पर बहुत गलत असर इसका पड़ता है, और भरोसा उसका माँ बाप पर से उड़ जाता है, और उसके बाद उसका उसका पैमाना खराब हो जाता है। फिर वो भी सोचता है सही गलत कुछ भी नहीं है, जो फायदा है वो सही है, जो नुकसान है वो गलत है। फिर वो भी फायदे नुकसान में सोचने लगता है, फिर वो भी धोखा देना, चीटिंग करना, उसका उसका जो है क्राइटेरिया खराब हो जाता है। इसलिए माँ बाप को इसका खास ख्याल रखना चाहिए कि घर के माहौल में कौल और अमल का तजाद नहीं हो, वो बच्चे के लिए आइडियल बने रहें और बच्चे को सही तरबियत करने वाले बने, कौल अमल के एतबार से वो सही उसवा नमूना बने। इस एतबार से अल्लाह ताला ने ईमान वालों की दुआ सिखलाई और कहा वल्लदीन यकूलूना रब्बना हब लना मिन अज़वाजिना व ज़ुर्रियातिना कुर्रता अय्युन वजअलना लिलमुत्तकीन इमामा, के नेक लोग कौन हैं, जिनकी नफ्सियात क्या होती है, जिनकी सोच क्या होती है, जिनकी दुआ अल्लाह से क्या होती है, जिनकी कोशिश क्या होती है। वो अल्लाह से दुआ करते हैं, वो कहते हैं, और वो नेक बंदे अल्लाह से कहते हैं वल्लदीन यकूलूना रब्बना हब लना, ए हमारे रब, हब लना मिन अज़वाजिना व ज़ुर्रियातिना कुर्रता अय्युन, हमारी बीवियों और हमारी औलाद से हमको आंखों की ठंडक नसीब फरमा, हमारी बीवी को, हमारी औलाद को ऐसा नेक बना कि उनको देखकर हमारा दिल सुकून पाए, हमारी आंखों को ठंडक मिले। वजअलना लिलमुत्तकीन इमामा, और हमको तकवा वालों के लिए, परहेजगारों के लिए, नेक लोगों के लिए इमाम और उस्वा बना, हमको आइडियल बना नेक लोगों के लिए, मुत्तकीन के लिए। एक आदमी को इस बात की कोशिश करना चाहिए कि कम से कम वो अपने घर वालों के लिए आइडियल बने, वो ऐसा कोई काम न करे जो इस्लामी उसूलों को तोड़ने वाला हो। जब वो ऐसा करेगा तो घर का माहौल सही होगा और घर में उसकी धाक रहेगी। बच्चों के दिल से माँ बाप का डर कब निकलता है? जब माँ बाप गलत हरकतें उनके सामने करते हैं, फिर बच्चों को कितना भी डांटे वो ध्यान नहीं देते हैं। वाकई अगर माँ बाप अमल करते हो, अगर बाप मारता है बच्चे को नमाज नहीं पढ़ने पर, और बाप फजर की नमाज ख्वाब में पढ़ता है, अब बताइए बच्चा क्या कहेगा? असर की नमाज के लिए बच्चे की पिटाई हो रही है, स्कूल से आके नमाज को नहीं गया, मगरिब की नमाज नहीं पढ़ा, खेलता है, पिटाई उसकी कर दी। अब बच्चा मार खाएगा खाएगा खाएगा, कुछ दिन के बाद एक आध दिन उसकी जबान से फजर की नमाज में तो आप सोते रहते हो और असर में मुझको मारते हो, और धुलाई उसकी आप कर सकते हैं, उसकी हड्डी पसली कर सकते हैं, लेकिन उसके दिल से आप अपनी बेइज्जती निकाल नहीं सकते, उसके दिल में तो आपकी कमजोरी आ गई। और मारने जितना मारोगे उतना वो बगावत पर आएगा, क्योंकि उसके पास जस्टिफिकेशन है, वो मानता है कि आपने छोड़ा तो आपकी भी पिटाई होना चाहिए, वो ये मानता है कि आप गलत हो, मैं गलत हूं तो आप भी गलत हो, और ये एक बहुत मुश्किल वक्त होता है। और ऐसे अफराद जो जिनके जहन में बात आ जाती है मैं भी गलत हूं आप लोग भी गलत हो, तो ऐसे लोग अक्सर समाज के लिए मुसीबत बनते हैं कि उनके नजदीक तो कोई भी सही नहीं है, कोई भी सही नहीं है, सब गलत है। तो माँ बाप बच्चों के सामने सही रहे। मिसाल के तौर पर बीवी शौहर में नाइतफाकी अगर हो, अब बच्चों के सामने एक दूसरे पर तोहमतें लगाना, एक दूसरे को गाली देना, मारपीट करना बच्चों के सामने हो रहा है, अब बताइए बच्चों की जहनीत पर उससे क्या असर पड़ेगी? बच्चों को एक तरफ सिखाया जा रहा कि गाली मत देना, छोटे भाई को गाली देने की वजह से बड़े को और बड़े की वजह से छोटे की पिटाई हो गई, लेकिन माँ बाप में अगर झगड़ा होता है, पड़ोसियों से अगर झगड़ा होता है, और ये दिल खोल के मुंह खोल के गालियां दे रहा है, अब बताइए इसके बच्चे के ऊपर क्या गुजरेगी, बच्चे की साइकोलॉजी कितनी खराब होगी। तो प्रैक्टिकल, ये मैं प्रैक्टिकल बातें बता रहा हूं जो होती हैं, बच्चों की जहनीत खराब कहां से होती है? हम सिर्फ किसी मदरसे में भेज देने से बच्चों को एकदम नेक मुत्तकी बनने का तस्वूर रखते हो तो बहुत गलत बात है। बच्चे का सबसे बड़ा मदरसा उसका घर होता है, बच्चे का आप 8 घंटे वहां पर उसको भेज रहे हैं, बाकी आपके 12 घंटे कहां है उसके? आपके अपने घर में, उससे ज्यादा वक्त आपके घर में दे रहा है, नींद के अलावा जो वक्त जाग रहा है घर के अंदर वो आपकी बातें सब देख रहा है और बच्चा हर चीज याद रखता है। बच्चा याद रखता है, आप भूल जाते हो। बच्चे को आप एक प्रॉमिस करो और आप भूल जाओ, बराबर याद रखेगा कि आपने ये कहा था कि मैं लेकर आऊंगा। बच्चे को बराबर याद रहता है। तो इसलिए बच्चों के लिए अमली नमूना आपका सही होना चाहिए। मजीद आप अपने अमल के साथ साथ अंबिया के वाकयात, सालहीन सहाबा और ताबईन और जो भी नेक उम्मत के अफराद थे उनके किस्से बच्चों के सामने बयान करें, उनका आइडियल फिल्म के हीरो, स्पोर्ट्समैन और पॉलिटिशियन और इस तरह के जो भी बेहया किस्म के लोग हैं, इन लोगों को बच्चों का मॉडल ना बनाए। कार्टून में कोई है तो बच्चे का मॉडल बन गया, कोई कार्टून बच्चा देखता है ये मेरा मॉडल है, वो उसी तरह हरकत कार्टून हरकत करना शुरू कर देता होगा। आप बच्चों को जो दिखाओगे वो ऐसा करेगा। बच्चों के सामने आप वो बातें बयान करें, वो वाकयात बयान करें, उन लोगों की जिंदगी रखें जो हमारे आइडियल और मॉडल है। सहाबा के किस्से आप बयान करें, ताबईन के किस्से, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के किस्से बयान करें। आप जो दोगे वो लेगा, आप जो दोगे। और सबसे अच्छा वक्त इसका कौन सा है? सबसे अच्छा वक्त वो है जब बच्चे रात को बहुत शरारत करते हैं, जल्दी सोते नहीं है, बहुत अच्छा वक्त होता है। और बच्चों को किस्से बहुत पसंद होते हैं। एक माँ बच्चों को साथ में लेके लेटी है, बच्चों को किस्से सुना सकती है, सुनते 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 बच्चे सो जाते हैं। ये बहुत अच्छा वक्त होता है। तो इस वक्त में बच्चों को, या किसी और वक्त में भी बच्चों को वो चीजें बताई जाएं जो हमारे उस्वा और नमूना है, खुसूसन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम और पिछले अंबिया सहाबा ताबईन वगैरह, इनके किस्से आप जमा करें, उनके सामने बयान करें। कोई एक हदीस बताएं, उसमें से आप उनको सबक सिखाएं, देखो ऐसा करना चाहिए, ऐसा नहीं करना चाहिए, फुला चीज से फायदा होता है, इससे नुकसान होता है। तो बच्चों के सामने सही आइडियल्स होना जरूरी है। तो ये कुछ बातें थी जो बच्चों के ताल्लुक से थी। इख्तिसारन मैं नौजवानों के सिलसिले में कुछ बातें बताता हूं जिनको याद रखना बहुत जरूरी है। और ये इतना बड़ा मौजू है कि ये मेरे लिए, आप समझ सकते हो कितनी बड़ी मुश्किल है ये पूरे मौजू को, बच्चों और नौजवानों की दीनी तरबियत के वसायल क्या है, उसकी अहमियत क्या है। ये एक छोटा मौजू नहीं, बहुत बड़ा मौजू है। नौजवानों के सिलसिले में आज हमारे अपने दौर में इख्तिसार में सारी चीज मैं जिक्र कर रहा हूं। नंबर एक, नौजवानों में बुराइयां क्या हैं और किन चीजों पर ध्यान देना जरूरी है। आज के नौजवानों में नंबर एक बुराई आम तौर से जो पाई जाती है, दीनी जहल के बाद में कह रहा हूं, दीन न जानने के अलावा क्या बुराइयां हैं। नंबर एक, आज आम तौर से नौजवानों में फजूल खर्ची, ऐश पसंदी और मगरबी तहजीब, आम तौर से आज मुसलमानों में और गैर मुस्लिमों में भी ये चीजें पाई जाती हैं। महंगे महंगे जूते खरीदना, महंगे टी शर्ट और जीन्स पैंट खरीदना, एकदम अय्याशी की जिंदगी गुजारना और अच्छे अच्छे कपड़े पहनकर कॉलेज जाना और दूसरों को इंप्रेस करने की कोशिश करना और माँ बाप का ख्याल नहीं रखना, इस तरह से ऐश पसंदी। और जो भी स्पोर्ट्समैन है उसने ऐसे कपड़े पहने, जूते पहने, ये भी पहनेगा। फुला फिल्म का अदाकार है उसकी तरह ये भी करना शुरू कर देगा। ये एक बुराई नौजवानों में है, इसके इलाज की जरूरत है। मगरबी तहजीब से मुतासिर होकर फजूल खर्ची और ऐश पसंदी और गलत बेहयाई की जिंदगी गुजारना, नंबर एक। नंबर दो, पढ़ाई करने के बाद या पढ़ाई न करते हुए घर के काम और घर की जिम्मेदारियां छोड़कर जॉब नहीं करना, पढ़ना भी नहीं, कामकाज भी नहीं करना और यहां वहां घूमते फिरना, दोस्तों के साथ यहां वहां जाना, फिल्में देखना और वक्त गुजारी करना दोस्तों के साथ, नाई की दुकान के बाहर या किसी मस्जिद के बाहर या चौक में कहीं पर बैठे बैठे गपशप करते रहना, फुला का काम करने के लिए उसके साथ गाड़ी पे बैठ के जाना और फुला चीजें करने के लिए यहां घूमना वहां घूमना, इस तरह से वक्त जाय करते हुए अपनी जिंदगी बर्बाद करना है। बहुत सारे नौजवान पढ़ाई नहीं करते हैं, जॉब नहीं मिलता है, इस वजह से वो अपने औकात को बर्बाद करते हैं और काम धंधा कुछ करते नहीं है, घर की जिम्मेदारी भी अदा नहीं करते हैं। ये एक बहुत बड़ा दूसरा मसला है जो नौजवानों का है। नंबर तीन, जब कुछ कामकाज नहीं होगा तो क्या करेगा? आमतौर से नौजवानों में गुंडागर्दी और सियासत में पड़े हुए लोगों के काम आना, किसी का कोई झगड़ा हो गया, अब 10-15 नौजवान हैं, उनमें हमारा बच्चा भी आ गया, 10 दोस्त जा रहे हैं तो ये क्यों पीछे रहे, इसको भी लेकर वो लोग चले गए। जाके क्या करना है? फुला दुकान तोड़ना है, उसको आग लगाना है, सियासतदान हमारे नौजवानों को बेकार हैं, काम धंधा तो कुछ है नहीं, उसको उठाया, इतना काम करके आओ, क्रिकेट का सेट एक दूंगा तुमको मैं, या हर एक को 500 रुपए दे दूंगा, ये जींस पैंट तुमको दे दूंगा मैं, टी शर्ट दे दूंगा। अब गए वहां पे तोड़फोड़ की, मारपीट की, फुलां को मारा, दवाखाने में पहुंचा दिया, आ गए। अब फुलां को पुलिस उठा के ले गई। अब फिर ये सियासतदान है, अब उसको छुड़ा के लाया, अब उसके सर पे हाथ किसका हो गया, इसका हो गया। अब एक बार जो छुड़ा के लाया है, अब अगली मर्तबा की कहीं और कार्यक्रम होगा तो इसको भेजेंगे, ये बराबर जाके वहां भी तोड़फोड़ करके आएगा। इस तरह से हमारे बहुत सारे नौजवान इस तरह के सियासतदान किस्म के लोग जो होते हैं, इनके आदमी बन के रह जाते हैं। धीरे 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 वो दीन से दूर, घर वालों से दूर, समाज में इसी तरह के काम करने वाले बन जाते हैं। जेल से घर, घर से अंदर बाहर होते हुए उनको बाहर निकाल के लाते हैं और अपने काम उनसे करवाते हैं। बेकारी की वजह से, अब कुछ है नहीं करने के लिए तो करेंगे क्या, बेकारी की वजह से गुस्से में आकर घर में माँ बाप काम के लिए बार बार कोसते रहते हैं, जवान हो गया यार, घर का काम नहीं करता है, कौन करेगा, हम बूढ़े हो गए। अब गुस्सा आता है इसको, बाहर निकल के चला जाता है, ये तो ऐसे ही चिल्लाते रहते हैं, बाहर निकल के जाता है, बाहर दोस्तों में जाता है, दोस्तों में उठता बैठता है, थोड़ा गम भुलाने के लिए उनके साथ हो जाता है। इस तरह से जवानियां बर्बाद हो जाती है हमारे नौजवानों की, और किसी और के हाथ लग जाते हैं और वो किस तरह से चाहता है वैसा इस्तेमाल करता है। इसी तरह से चौथी चीज, दोस्तों में रहने की वजह से और इस्लामी तरबियत के न होने की वजह से बहुत सारी बुरी आदतों के शिकार आज हमारे नौजवान हैं। सिगरेट पीना, तंबाकू, बीड़ी, गुटखा और इसी तरह से शराब नोशी और चरस गांजा तक नौबत पहुंच जाती है कि कॉलेज में गया और कोई दोस्त है, पी रहा है, पी। अब ये कहता नहीं मैं नहीं पीता, अरे अभी बच्चा है, अभी तक बच्चा है, जरा बड़ा बन, कॉलर खड़ी कर, ले पी। अब वो लेके पीता है सिगरेट, लोगों के सामने अपने आप, अपने आप मैं बालिग हो चुका हूं साबित करने के लिए। कभी किसी का बर्थडे है, ले गया साथ में, बियर पी रहे हैं, शराब पी रहे हैं, चल मेरी खातिर तो पी, दोस्ती की खातिर, देख तेरे को दोस्ती की कसम, अब दोस्ती की कसम है तो खाएगा, पिएगा, सब करेगा। फिर शराब भी पीता है, फिर उस दिन घर को नहीं आता है, उस दिन घर को नहीं आता, क्यों, इसलिए कि बाप धुलाई कर देगा अगर मालूम पड़ गया शराब इसने पिए जो। तो फिर फोन करके कहता है कुछ काम आ गया था, एक दोस्त की शादी है या फुला के यहाँ पर कुछ घर में काम है, मैं आज नहीं आऊंगा, शराब पी के वहीं, क्योंकि बदबू आएगी घर में। और बाप, माँ आती है तो दरवाजा खोलती है, बाप तो अंदर होता है, माँ आती, माँ सूंघेगी उसको आकर और मालूम पड़ जाएगा ये शराब पी के आए, बदबू कैसी, और बदबू निकाल नहीं सकता है तो उस दिन बाहर ही रहता है और इस तरह से उसको आदत हो जाती है। एक दो दिन बाप डांटता है, उसके बाद डांटना छोड़ देता है, कितनी बार डांटेगा, जवान हो गया, दोस्त भी बोलते हैं बड़ा हो गया, ज्यादा डांटो घर छोड़ के भाग जाएगा। ये देखिए चीजें होती हैं, इस तरह से धीरे धीरे बहुत सारी खुराफात और बहुत सारी गलत आदतें उसको हो जाती। कभी बाहर रहता है तो बाज औकात हमारा इतना गंदा माहौल हो चुका है फिल्मों की वजह से और इस तरह की चीजों की वजह से। पांचवी चीज, हमारे नौजवान आम तौर से कॉलेजों में और इसी तरह से जॉब कॉल सेंटर्स में, इसमें उसमें फिल्में देख देख कर आम तौर से इश्कबाजी, बेहयाई, यहां तक के जिनाकारी में मुब्तला हो जाते हैं और इसको फैशन समझा जाता है। इसमें कोई बुराई नहीं मानी जाती है, इसमें कोई बुराई नहीं मानी जाती, ये हाल है हमारे नौजवानों का, सबका हाल नहीं है, लेकिन बहुत सारे नौजवान आज आम तौर से दीन से दूरी की वजह से इसी तरह की बीमारियों में पड़े हुए हैं। इन चीजों के इलाज के लिए बहुत जरूरी है कि नंबर एक, मैं इख्तिसार में कह रहा हूं, तफसील के लिए हमारे पास वक्त नहीं है इसलिए कि इसको भी खत्म करना है हमें। एक तो ये कि हल के लिए हमको ये करना है, किसी मुस्तकिल दर्स में इंशाल्लाह इस पे मैं मुफस्सल गुफ्तगू करूंगा, लेकिन इशारा आपको दे रहा हूं। नंबर एक, नौजवानों को पकड़कर दीनी माहौल में लाने की जरूरत है। एक इसी के जिम्मन में वो अफराद जो नौजवानों की फिक्र रखते हैं, चाहे हमारे उलमा हो या हमारे दायान हो या ऐसे नौजवान जो खुद दीनदार हैं, इनको चाहिए कि ऐसे लोगों की सोहबत इख्तियार करके उनकी इसलाह की कोशिश करें। हाँ, ये बात भी याद रखें कि ऐसा ना हो कि ऊंट को खींचने में ये ऊंट के साथ कुएं में चला गया, ऐसा भी नहीं होना चाहिए, बल्कि नेक लोगों की सोहबत ये बहुत बड़ा असर इंसान के किरदार पर डालती है। تو ایسے دینی مجالس میں، دینی ماحول میں نوجوانوں کو لایا جائے، چاہے ہفتے میں ایک بار ہی صحیح یا اس سے زیادہ، تاکہ یہ نوجوان ایسے ماحول میں رہ کر دین کا مزاج ان میں پیدا ہو اور برائیوں سے بچنے والے ہو. نمبر ایک، دینی ماحول اور دینی صحبت اختیار کرنا. نمبر دو، آج اس دور میں، سائنسی دور میں اور خصوصاً ایسے دور میں جبکہ اسلام کے بارے میں بہت سارے شکوک اور شبہات پھیلائے جا رہے ہیں، اس دور میں ضرورت اس بات کی ہے کہ نوجوانوں کے شبہات کا ازالہ کیا جائے. اللہ ہے کہ نہیں ہے، بہت سارے نوجوان اسی میں پڑے رہتے ہیں، کوئی نیٹ ویب سائٹ میں چلے گئے اور اس کے بارے میں شک میں پڑ گئے، ایتھیسٹ بن گیا، کوئی دین دھرم ہے ہی نہیں، اللہ کا وجود ہی نعوذ باللہ، یا نبی صلی اللہ علیہ وسلم کے خلاف کچھ باتیں پڑھ لیں یا حدیث کے خلاف کچھ پڑھ لیا، بہت ساری بددینی میں مبتلا ہو جاتے ہیں. تو نوجوانوں کے شکوک اور شبہات کا ازالہ کرنا بھی ضروری ہے، عقل و نقل کے ذریعے سے ان کے دلوں میں جو شبہات ہیں ان کو سنا جائے اور صحیح جواب اس کا دیا جائے علم کی روشنی میں. بہت سارے نوجوان ڈرتے ہیں کہ میرے دل میں جو وسوسہ آ رہا ہے اگر مفتی صاحب کے سامنے بیان کر دیا، سمجھائیں گے تو نہیں بلکہ کفر کا فتویٰ دیں گے اور سب میں مشہور کر دیں گے، دیکھو یہ گمراہ ہو گیا ہے. اس لیے بہت سارے لوگ اپنے دل کے وسوسوں کو اندر ہی باقی رکھتے ہیں اور وہ جڑ پکڑتے رہتے ہیں، یہاں تک کہ نوبت نفاق تک پہنچ جاتی ہے کہ اندر انکار ہوتا ہے لیکن زبان پر اظہار اقرار ہوتا ہے. تو ان کے جو شبہات ہیں، کچھ علماء ایسے ہوں کہ جو دل میں آتا ہے پوچھو ہم جواب دیں گے، اگر کچھ شک شبہ ہے پوچھو ہم جواب دیں گے، اور ان کو ڈانٹ ڈپٹ نہ کی جائے بلکہ ان کا صحیح جواب ان کو دیا جائے. تیسری چیز، ان کو اسلام کی عظمت سمجھائی جائے اور اسلامی آداب اور اسلامی معاشرت کے سلسلے میں ان کو بتایا جائے کہ نہیں، اسلام ہی صحیح زندگی کا طریقہ ہے اور دوسرے جتنے زندگی کے طریقے ہیں ان کے غلط ہونے اور ان کے بے حیا ہونے کے اور ان کے باطل ہونے کو ثابت کیا جائے اور اس کے نقصانات بتائے جائیں. آپ دیکھیے، بے حیائی اور نکاح کے ختم ہونے سے آج ایڈس کی بیماری عام ہو چکی ہے، بے پردگی کی وجہ سے کتنی برائیاں، زناکاریاں اور کتنی عزتیں خراب ہوئی ہیں، گٹکا اور اسی طرح سے یعنی تمباکو سگریٹ کی وجہ سے کتنی بیماریاں عام ہوئی ہیں، شراب کے کتنے نقصانات ہیں، اس طرح سے جو برائیاں ہیں سماج میں پھیلی ہوئی ان کے نقصانات ان کے سامنے عقلی طریقے سے بھی رکھے جائیں، شرعی حکم بھی رکھا جائے تاکہ ان کے سامنے بات آ جائے کہ اسلامی زندگی کتنی محفوظ زندگی ہے اور کتنی عزت والی زندگی ہے. یہ ان کو سمجھانے کی کوشش کیا جائے، صرف ڈانٹنے سے اور منع کرنے سے کوئی رکتا نہیں ہے. نمبر چار، ان کے ذاتی مسائل جو بھی ہیں، نوجوانوں کے ذاتی مسائل ہیں، گھریلو جھگڑے ہوتے ہیں، بعض اوقات بیوی شوہر میں جھگڑے، اولاد پریشان ہو جاتی ہے، یا بڑی فیملیز ہوتی ہیں ان میں جو ہے بہت سارے مسائل اور بہت سارے یعنی پریشانیاں ہوتی ہیں، ایک نوجوان ٹینشن میں آ کے بہت ساری غلط حرکتیں کرتا ہے، اس کی کوئی سننے والا نہیں ہوتا ہے، اس کے سر پہ ہمدردی سے کوئی ہاتھ رکھنے والا نہیں ہوتا ہے، تو بہت سارے ان کے مسائل ہوتے ہیں. جاب بہت سارے نوجوان تلاش کرتے ہیں، ملتا نہیں ہے، غصے میں آ کے کچھ بھی الٹا سیدھا کر دیتے ہیں، غلط حرکتیں کرنا شروع کر دیتے ہیں. گھر والے بعض اوقات نوجوانوں کی واجبی جو ضروریات ہیں ان کو پورا نہیں کرتے ہیں. بعض اوقات کوئی نوجوان ہوتا ہے نکاح کی طلب اس میں ہے لیکن بچیاں ہیں، بعض اوقات والدین ان کا نکاح نہیں کرتے ہیں، تو بعض اوقات گھر والوں کی لاپرواہی کی وجہ سے بھی نوجوان بگڑتے ہیں. تو ایسے کچھ افراد سماج میں ہونے چاہیے جو واقعی ان کے مسائل کو سنیں، کسی کے پاس جا کے وہ اپنے دل کی بات بیان تو کر سکے. تو ایسے لوگ سماج میں ہونے چاہیے جو ان کے مسائل کو سنیں. علماء کو چاہیے، دعات کو چاہیے کہ واقعی ان کے مسائل کو سنیں، ان کو ہمدردی کا سلوک ان کے ساتھ میں کریں اور گمراہ ہونے سے بچا کر اسلامی حل ان کے سامنے پیش کریں. یہ بھی بہت ضروری ہے، اس لیے کہ بعض اوقات ایک آدمی کی کوئی جب سنتا نہیں ہے تو وہ غلط راستے پر چلا جاتا ہے. اسی طرح سے پانچویں چیز یہ ہے کہ نوجوانوں میں ان کی عمر کے سلسلے میں اور دینی اور معاشرتی ذمہ داریوں کے سلسلے میں احساس پیدا کیا جائے، کہ ان کو بتایا جائے کہ اسلام میں نوجوان کی کتنی اہمیت ہے، اس عمر کی زندگی میں کتنی اہمیت ہے، اور تمہارے گھر والوں کی تمہارے اوپر حقوق ہیں، ان کی ذمہ داری تمہارے اوپر ہے. اسی طرح سے اسلام کی دعوت، اسلام کا دفاع، عالمی سطح پر اسلام پر جو آج علمی طور پر حملے ہو رہے ہیں ان کا جواب، یہ سب دینے کی آج ضرورت ہے، یہ سب کرنے کی ضرورت ہے، اسلام کی دفاع کی ضرورت ہے، आज नौजवानों की जरूरत है, तुम्हारी सलाहियतों की जरूरत है, बुढ़ापा आ जाएगा कुछ भी नहीं कर पाओगे। तो इसलिए नौजवानों को इस्लाम के लिए और खुद अपनी जिंदगी, उनकी अपनी जिंदगी, उनके घर वालों के सिलसिले में, जिम्मेदारियों के सिलसिले में उनको बेदार किया जाए, उनकी जिम्मेदारियां उनको बताई जाए। इस एतबार से नहीं कि तुम नहीं करोगे तो तुम्हारा आखिरत में क्या नुकसान है, बल्कि इस एतबार से भी कि तुम्हारी आज बहुत जरूरत है, अगर तुमने एक कदम इस्लाम के लिए उठा लिया तो अल्लाह की तरफ से तुम्हारे लिए क्या कुछ नहीं मिल सकता है। तो उनको तरगीब देकर, उनकी हिम्मत अफजाई करके, उनकी उनकी अहमियत को बताते हुए, उनकी अहमियत को तस्लीम करते हुए उनको बताया जाए कि तुम्हारे लिए यानी आखिरत में क्या वादे अल्लाह की तरफ से हैं, और सहाबा के वाकयात उनके सामने बयान किए जाएं कि उन्होंने कितनी कुर्बानी इस्लाम के लिए पेश की। तो इस एतबार से नौजवानों में बेदारी लाने की कोशिश की जाए। ये सारी चीजें मैं दलाल के साथ पेश कर सकता था लेकिन इतना वक्त हमारे पास नहीं है, तो ये बात याद रखें। मैं फिर इख्तिसारन सारी चीजें कह रहा हूं कि बच्चों के सिलसिले में पांच चीजें याद रखें। नंबर एक, बच्चों के अकीदे के सिलसिले में लापरवाही न बरतें, गलत बातें उनको न सिखाएं। नंबर दो, उनमें इबादती एतबार से या इस्लामी आदाब या माशरती आदाब के एतबार से जो कमियां हो जाती हैं, जो गलतियां होती हैं, फौरन टोकें, मुनासिब सजा भी उनको दें जब जरूरी हो जाए, ऑप्शन कभी नहीं हो तो। नंबर तीन, बच्चों को जो सिखाएं उसमें दो बातें याद रखें, आसान तरीके से सिखाएं और उसमें तरगीब का अंदाज इख्तियार करें, एनकरेज उनको करें। नंबर चार, बच्चों के सामने अपने आप को गलत मॉडल के तौर पर पेश न करें। अगर आप चाहते हैं कि बच्चे सही बने, आप उनसे पहले सही बनिए, उनके सामने गलत जिंदगी पेश मत कीजिए, वो सबसे बड़ी किताब उनके लिए होती है। माँ बाप बच्चों की सबसे पहली किताब होती है जिसको पढ़ते हैं, और ये पहली किताब होती है जिसको अक्सर वो याद रखते हैं। नंबर पांच, बच्चों के साथ में एहसान और नरमी का सुलूक करें। हमेशा डांट डपट करना बच्चों को बागी बना देता है और उनको बेहिस कर देता है, उनको एहसास नहीं होता, फिर हमेशा सुनने के आदि हो जाते हैं। बच्चों को शफकत दें, प्यार मोहब्बत करें और प्यार मोहब्बत में उनके साथ इंसाफ का भी सुलूक करें। नौजवानों के मसाइल में जो इस्लाह की बहुत ज्यादा जरूरत है वो ये कि आज के नौजवान मगरबी तहजीब से मुतासिर हो रहे हैं और फजूल खर्ची और गलत तर्ज जिंदगी इख्तियार किए हुए हैं, उससे उनको बचाएं। दो, उनमें घर की जिम्मेदारियां और बेकारी काम धंधे छोड़ के फजूलियात में पड़े रहना ये आम है, इससे उनको बचाएं, इसका एहसास उनमें पैदा करें। तीन, गलत लोगों के हाथों में आकर वो गलत काम करने लग जाते हैं और तखरीब करते हैं जिनसे उनका भी नुकसान होता है, इस्लाम का नाम खराब होता है, इससे भी उनको बचाएं। चार, गलत आदतें उनमें पैदा हो जाती हैं, सिगरेट तंबाकू शराब नोशी वगैरह इस तरह की सारी चीजें, इससे उनको बचाएं, इसको फैशन समझ के वो करते हैं। पांच, मर्द और जन के इख्तलात की वजह से लड़के लड़कियों में आम तौर से इस्लामी हदूद को फलांग कर बेहयाई का मामला शुरू हो जाता है, ये भी इस्लाम में जायज नहीं है। बच्चियों में पर्दा और नौजवानों की निगाहों की हिफाजत, दोनों चीजें उनमें पैदा करने की कोशिश करें। तो ये बुनियादी बातें हैं जिनको नौजवानों के सिलसिले में याद रखना जरूरी है, और ये अल्लाह ताला से दुआ है कि अल्लाह ताला इसकी समझ हम सबको अता फरमाए और इस सिलसिले में हमको इनका इन उसूलों की और इन हिदायत की पाबंदी करने की तौफीक अता फरमाए। इसमें मजीद और बातें भी हैं, मुस्तकिलन आप दूसरे उलमा से सुनते रहते हैं, तो ये कुछ मुख्तसर बातें हैं। उलमा ने मुख्तलिफ किताबें भी इस मौजू पर लिखी हुई हैं, आप उनका मुताला तफसीली इल्म के लिए कर सकते हैं।